أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين ما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يؤمنون بالله واليوم الآخر ويأمرون بالمعروف وينهون عن المنكر ويسارعون في الخيرات أولئك من الصالحين صلوات بيجي محمد على محمد پر آپ سے گزارش کریں گے مرحوم سید فصیح العباس زیدی ابن سید کاظم علی زیدی کے سال ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ الرحمن الرحیم. سلوات عنایت فرما دیجیے گا محمد آل محمد. اس سے بہتر ہے نام بلند نواز سے ایک سلوات بھیج دیجیے گا. ایران محترم, آپ کے علم ہے کہ اس مجلس سے خطاب کرنا تھا حجت الاسلام والمسلمین علامہ راجہ ناصر عباس جعفری صاحب کو, لیکن وہ ناسازی تباہ کی بنا پہ تشریف نہیں لا سکے. میرے پاس بھی فون آیا تھا, ان کے پاس بھی فون آیا تھا, برادران کے پاس بھی, تو اب مجھے برداشت کر لیجیے گا تھوڑے کچھ دیر کے لیے. انشاءاللہ کوشش کریں گے. ایک بار سلوات اور بھیج دیجیے, یہاں ایک سلوات اور بھیج دیجیے محمد علی محمد. سورہ آل عمران آیت کا نمبر ہے 114. یؤمنون باللہ, اور یہ وہ لوگ ہیں جو اللہ پر ایمان رکھتے ہیں, والیوم الآخر, اور آخرت پر بھی ایمان رکھتے ہیں. ویامرون بالمعروف, مومنین کی صفات بیان ہوئی اوپر سے کچھ آیات پہلے سے, یہاں پہ آ کے اختتام ہو رہا ہے صفات کا. یؤمنون باللہ, ان کی صفت یہ ہے کہ اللہ پر ایمان رکھتے ہیں, روز آخرت پر ایمان رکھتے ہیں. ویامرون بالمعروف, نیکیوں کا حکم دیتے ہیں. وینہون عن المنکر, برائیوں سے روکتے ہیں. ویسارعون فی الخیرات, اور نیکیوں میں آگے بڑھتے ہیں, جلدی کرتے ہیں, سرعت سے. یعنی نیک کام ہو تو یہ سرعت سے آگے بڑھتے ہیں, دیر نہیں کرتے. نیک کام میں دیر نہیں کرتے, بلکہ نیک کام میں یہ سرعت سے کام لیتے ہیں. یسارعون فی الخیرات, نیک کاموں میں آگے بڑھتے ہیں, تیزی سے آگے بڑھتے ہیں. واولئک من الصالحین, بس یہی لوگ ہیں جو اللہ کے صالح بندے ہیں, اللہ کے نیک بندے ہیں. دیکھیے یہاں انبیاء کا ذکر نہیں ہے, یہاں ائمہ کا ذکر نہیں ہے, یہاں رسولوں کا ذکر نہیں ہو رہا, یہاں ایک عام مومن کا ذکر ہو رہا ہے. عام مومن کی صفات بتا رہا ہے پروردگار عالم کہ عام مومن کو پہچاننا ہو تو ان چیزوں سے پہچان لو, ان کاموں میں آگے آگے کہ دنیا کی پرواہ نہیں کرے گا کہ دنیا کیا کہہ رہی ہے, وہ ان کاموں میں آگے رہے گا. یؤمنون باللہ, اللہ پر ایمان رکھے گا, اور طاقتوں پہ ایمان نہیں رکھے گا. اور طاقتوں پہ ایمان رکھے گا تو پھر وہی ہوگا, سب دوڑتے چلے جائیں گے نوح کے بیٹے کی طرح, کہ پہاڑ بڑی طاقت بڑی طاقت بڑی طاقت, اور جناب نوح چلاتے رہے پکارتے رہے کہ بیٹا آج آج کوئی تجھے بچانے والا نہیں, اللہ سے نہیں, یہ بہت بڑی طاقت ہے, یہ بچا لے گی, ہے نا. تو بس یہ یاد رکھیے کہ یہ ایک گردش ہے, تلک الایام نداولہا بین الناس, یہ گردش دورہ ہے کہ جو چل رہی ہے سنت الہی, اس میں تبدیلی آنے والی نہیں. لہذا جب آپ یہ سمجھنے لگے یا نظر آنے لگے یا دنیا میں کوئی یہ نعرہ لگانے لگے کہ ہم سب سے بڑے پاور ہیں, ہم سب سے بڑی طاقت ہیں, تو سمجھ لیجیے کہ دو کام میں سے ایک کام ہونے والا ہے, یا ان طاقتوں کو غرق کرنے کے لیے کوئی طوفان انتظار کر رہا ہے, یا کوئی موسیٰ انتظار کر رہا ہے. یہ میں کوئی مولویوں والی بات نہیں کر رہا, حقیقت یہ کہ آپ پوری تاریخ بشریت پڑھ لیں, جب بھی ظلم اپنی انتہا کو پہنچتا ہے, ہر چیز کی ایک انتہا ہوتی ہے نا. دیکھیے ایک ہوتی ہے سورج کی سیر سعودی, اور ایک ہوتی ہے سیر نزولی. सुबह जब तुलू हुआ बढ़ता जा रहा है, कहते उरूज उरूज उरूज, वहीं से तो मुहावरा चला ना कि हर उरूज रहा जवाल। और जैसे ही जनाब दिन का निस्फ हुआ, निस्फ नहार हुआ, तो कहा जवाल शुरू है ना, जवाल उसका, फिर सैर नजूली शुरू। तो ये गर्दिश दौरा इसी का नाम है कि हर उरूज को एक जवाल, एक हर उरूज को एक जवाल। फिरौन हो, नमरूद हो, शद्दाद हो, जो भी हो, आज का फिरौन हो, कल का फिरौन हो, जो ये तारीखी तज्जिया भी, अकीदे को छोड़ दीजिए ना आप, जो तारीख पे भी नजर रखते हैं ना, वो भी ये बात जानते हैं कि जुल्म की एक आखिरी हद होती है, वहां तक पहुंचता है, उसके बाद फिर जो उसका जवाल होता है ना, याद रखिए कि मजलूम का, ये मौला का फरमान है, किसी मौलवी का नहीं है, मौला का फरमान है कि मजलूम के जालिम से बदला लेने का दिन जालिम के मजलूम पर जुल्म करने से ज्यादा सख्त होता है। तो ये जो कुछ आप देख रहे हैं ना दुनिया में, जो कुछ भी देख रहे हैं, बस इसमें वही साबित कदम है कि जिसका अल्लाह पर ईमान है और रोजे आखिरत पर भी ईमान है, कि जाना तो है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। देखिए अब आपको एक और तरह से बयान करने की कोशिश करते हैं आपके सामने इस मतलब को, ताकि और ये जो हमारे बच्चे बैठे हैं, जवान बैठे हैं, कि जहनों में, दिलों में पुख्ता हो जाए ये बात कि हम बात क्या करें, किस दौर में रह रहे हैं, कि ना मायूसी, और जिसकी नजर है इन चीजों पर ना, वो कभी मायूस नहीं होता। उसे मालूम है कि हम देख रहे हैं जो कुछ हो रहा है, वो एक बड़ी ताकत भी है जो देख रही है ना, जो सबसे बड़ी ताकत, जो कायनात का निजाम चला रही है, वो ताकत देख रही है ना, उसके हाथ में ना सब कुछ। आइए अब दूसरी नजर से देखते हैं। बचपन में आप भी सुनते आए, मैं भी सुनता आया हूं, ये सुनने तक की बात है, लिखा हुआ तो बहुत कुछ है, लेकिन सुनने तक यह कि दज्जाल आएगा, दज्जाल का जहूर होगा कयामत से पहले, ऐसे है ना। और दज्जाल की सिफात हमको बताई जाती थी, ये होगा, उसके सैकड़ों हाथ होंगे, उसकी पेशानी पे एक आंख होगी, एक आंख से देखता होगा, उसके हाथ में हर उंगली में न मालूम कितने फंदे होंगे, जिनसे वो लोगों को फंसाएगा, किसी को पैसा देके, किसी को आटा देके, किसी की भूख मिटा के, किसी को बिजली देके, किसी को गैस देके। आजकल की जबान में तो यूं ही समझ में आएगा ना कि जिसको जो जो चीज की जरूरत है उसको देता चला जाएगा, और उनको जनाब उनकी जरूरतें पूरी करता चला जाएगा, अपने गिरफ्त में उनको लेता चला जाएगा, यानी यूं समझिए कि कर्जे देके जगड़ता चला जाएगा। अब उसके आगे दम नहीं मार सकते ना, जैसे बोलने की कोशिश करेंगे एकदम शहरत दबा दी जाएगी उनके, खबरदार अगले महीने का खर्चा नहीं मिलेगा, है ना, पानी बंद, तेल बंद, सब बंद, हत्ता के वो वक्त आएगा, आप देख लीजिएगा कि टमाटर और प्याज भी बंद, वो भी नहीं मिलेगा। वो ऐसे ही करते ना, हर चीज पे पहले कंट्रोल कर लेते ना, जो चीज आप पैदा कर रहे हैं वो भी आपकी नहीं है, वो भी आपकी। ये साम्राज्य मुआहदे ऐसे होते हैं, याद रखिएगा, जानते हैं जो थोड़ा सा भी माशियात पढ़े हैं वो जानते हैं अहबाब के, ये जो माशी माहदे होते हैं, साम्राज्य माहदे जिनको कहते हैं, साम्राज्य माहदे ऐसे होते हैं कि आप जो पैदा कर रहे हैं चीज वो भी उनकी है, वो भी उनकी मर्जी से बिकेगी, उनके रेट पे बिकेगी। आपके पास शक्कर कितनी ही एक्स्ट्रा हो, आपको कितनी मार्केट में देनी है, बाकी बेचनी है, चाहे स्मगलिंग से बेचे जाए, और फिर वही शक्कर आपको बाद में अपने लोगों के लिए खरीदनी है, वही शक्कर बाद में अपने लोगों के लिए खरीद, जैसा नाइजीरिया वगैरह में हुआ कि उन पर कब्जा करने के बाद तेल के मुआहदे ऐसे कर लिए कि तेल की जमीन होने के बावजूद नाइजीरिया, जानते हैं आप, कि अपना ही तेल खरीदता है उन कंपनियों से, वो कंपनियां निकालती हैं, फिर वो डॉलर के वजह इनको अपना तेल, इन्हीं का अपना तेल। ये साम्राज्य मुआहदे ऐसे होते हैं कि आप बिजली बना नहीं सकते, हालांकि बनाने के आपके मौके भी हैं, सामान भी है, फराहम है, सब कुछ है, नहीं बना सकते। तेल है आपके पास, नहीं निकाल सकते, आप कुएं नहीं खोल सकते, आप समंदर से तेल नहीं निकाल सकते, क्यों मुआहदे? वो मुआहदे कैसे होते हैं? रिश्वतें देके। किक बैक का नाम सुना है ना आपने, किक बैक का, इन चोरों को, डकैतों को, लुटेरों को, रिश्वत खोरों को, जमीर फरोशों को, दीन फरोशों को, जमीन फरोशों को, इनको अरबों रुपए रिश्वत दिया जाता है, इनसे मुआहदे लिखवा लिए जाते हैं, हमारी गर्दन पर मुसलत कर दिया, भाई हमारा तो मुआहदा है आपकी हुकूमत से, पिछली हुकूमत गई आई, हमारा ये मुआहदा है, हमारा ये आपसे मुआहदा, तो सोना है आप नहीं निकाल सकते, ये प्रोजेक्ट भी उनके पास होगा, समझ रहे हैं मेरी बात को? ये होता है, ये होते हैं साम्राज्य मुआहदे। साम्राज्य इसलिए करप्ट हुक्मरानों को थर्ड वर्ल्ड में लेकर आता है, तीसरी दुनिया में लेकर आता है, कि इन हुक्मरानों को जब तक लाएगा नहीं अपना उल्लू सीधा, उनके जरिए से हुकूमत करता है, चाहे वो अरब मालिक हो, चाहे वो अजब मालिक हो, सब उनकी मुट्ठी में होते हैं। अब पीटते रहो फलस्तीनियों को, मारते रहो गजा को, खंडर बनाते रहो, इनमें किसी में बेगैरत में इतनी हिम्मत नहीं कि आगे बढ़कर उनकी मदद कर दे। समझ में आ गई बात? एक सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। यह है दज्जाल। اسے کہتے ہیں دجالی نظام. وہ نہیں ہے کہ کوئی ایک آدمی آئے گا جس کی ایک آنکھ نہیں ہے, گلوبل آئی وہی ہے, وہی دجال کی ایک آنکھ ہے جس کو آپ کھولتے ایک آنکھ نظر آ جاتی ہے نا, گلوبل آئی جس کو کہتے ہیں, یہ وہی ہے, یہ وہ دجالی نظام ہے. اس طرح سے قابو کرنا ہے, فحاشی سے قابو کرنا ہے, چینلز کے ذریعے سے قابو کرنا ہے, اس طرح سے, اور جو نہیں آتا پھر اس کو طاقت کے ذریعے سے قابو کرنا. یہ دجال کے سارے لشکر کہتے ہیں کہ دنیا کے ہوا کے سب لشکر اس کے کنٹرول میں ہوں گے, مگر اس کے بعد کیا ہے یہ وہ بتا رہے ہیں مختصر جو مشترک ہیں علامات کہ دجالی نظام کیا ہوگا اس کا بتا رہے ہیں آپ کو. پھر ہر جگہ ایک بات ضرور لکھے کہ سب کچھ ہوگا, پوری دنیا پہ ان کا قبضہ ہوگا, کنٹرول ہو جائے گا سب, مگر ایک مگر آ جاتا ہے پھر, وہ اللہ ہے نا, اللہ قرآن میں الصالحات, وہ استثناء, ایک اللہ وہاں بھی آ جاتا ہے, مگر ایک مومنین کی مختصر سی جماعت ہوگی جو اس دجال کے سامنے گھٹنے نہیں ٹیکے گی. اب آپ آج کے ماحول پہ نظر ڈالیے اور دیکھ لیجئے, تلاش کر لیجئے کہ کون سی جماعت ہے جو کسی بھی حالم میں ان کے سامنے جھکنے کو تیار نہیں ہے, بجائے اس کے کہ اس پہ فخر کرو, اس پہ کہتے ہمیں مروا دیا, ہمیں مروا, کیا مروا دیا, ویسے بھی مر رہے ہو تم, ویسے بھی تم پہ تسلط ہے, ویسے بھی غلام ہو, تو فخر کرو کہ وہ جماعت تم میں سے ہے جو اس دجالی نظام کو للکار رہی ہے. صلوات میری محمد آل محمد. بھیا پانی نہ رکھا, یہ ہے اس کا مطلب, یومنون باللہ والیوم الاخر, یہ اللہ پر ایمان ہے, ان کا آخرت پہ ایمان ہے کہ مرنا تو ہے, تو عزت سے کیوں نہیں مرے, سر بلندی کے ساتھ کیوں نہیں مرے, ایسے کیوں نہیں مرے کہ دنیا یاد کرے کہ کچھ تھے, کوئی تھے, میدان کے مرد تھے, اتنی بڑی طاقتوں کے مقابلے میں ڈٹنا بھی کوئی مذاق تو نہیں ہے نا, یہ اعزاز بھی کسی کسی کو ملتا ہے دنیا میں, جو ان طاقتوں کے مقابلے میں آواز تو بلند کرتا ہے مردوں کی طرح سے. صلوات بھیجیے محمد آل محمد پر. کیوں کہ اللہ پر بھی یقین ہے, روز آخرت پر بھی یقین ہے, یا امرونا بالمعروف, اور مومنین کی صفت کیا ہے ہمارے اللہ کے, اللہ پر ایمان رکھنے والوں کی صفت کیا ہے, امر بالمعروف کرتے رہیں گے, اچھے کاموں کا حکم دیتے رہیں گے, چاہے لوگوں کو برا لگے, سب سے مشکل کام یہی ہے, ذرا امر بالمعروف نہیں ہے نہیں منکر پہ مجلس تو پڑھ کے دکھا دیجئے آپ, اور عشرے کی پہلی مجلس پڑھ دیجئے, پھر دیکھیے دوسری مجلس میں کیا حشر ہوتا ہے آپ کا, سمجھ میں آ رہی ہے بات, تو کتنا مشکل کام ہے, اس لیے صفت بتائے گی کہ صفت, یہ لوگوں کی پرواہ نہیں کریں گے, یا امرونا بالمعروف, یہ امر بالمعروف کرتے رہیں گے, اچھائی کی طرف بلاتے رہیں گے, بلاتے رہیں گے, آواز دیتے, اور اس سے بھی مشکل کام, وہ ینہون عن المنکر, اچھے کام کو تو اسے چلے اس کان سے سننے کا نکل جائے گا, سن کے کرے نہ کرے, لیکن برائی سے روکنا یہ اس سے بھی سخت, کسی کو برے کام سے آج کل روکنا کتنا سخت کام ہے, ارے عام لوگوں کو چھوڑیے, سارا میڈیا بھی آپ کے پیچھے پڑ جائے گا, سوشل میڈیا بھی آپ کے پیچھے پڑ جائے گا, یہ کیسی بات کر دی, یہ کیسے ہو سکتا ہے, میں تو بھگت رہا ہوں نا, لیکن مجھے اس کی کوئی پرواہ نہیں ہوتی, میں تو اپنی بات میں قائم رہتا ہوں, جو کر دیتا ہوں اس پہ قائم رہتا ہوں, پیچھے نہیں ہٹتا, جب کہ بات کہہ دی کہہ دی, کیونکہ مجھے معلوم ہے. ایک سلوات بھیجی محمد عالم, آئیے مولانا. ارے نثار بھائی آپ بھی آ گیا, اچھا نہیں لگ رہا, آ گیا جی, آپ احباب تھوڑا تھوڑا سا سمٹ آئیں گے نا, تو دیکھیے اب لوگ آ رہے ہیں پیچھے, تو ایک ماحول بن جائے گا مجلس کا, تھوڑا تھوڑا سا آ گیا جی, آگے آ جائے, یہ جگہ خالی ہے, آگے جوان آگے آ جاؤ, بیٹا کیوں گھبرا رہے ہو, میں بہت لمبی مجلس نہیں پڑھوں گا, آ جاؤ, اب تو آ گئے نا مجلس میں, تو آئی گئے, تو آگے آگے بیٹھ جاؤ, تو ماحول بن جائے گا مجلس کا, ذرا یا اللہم صلی علی محمد وآل محمد. جزاک اللہ, بہت شکریہ آپ کا, ایک بار اور مل کر بلند آواز سے ایک صلوات عنایت فرما دیجئے گا. برائی سے روکنا, برے کام ہو بھائی, یہ کام نہیں کرو نہیں کرو نہیں کرو, دیکھیے کیا قیامت ہوتی ہے آپ کے اوپر, یہ کہاں سے آگے روکنے والے, یہ کون ہوتے ہیں روکنے والے, ان کو کس نے حق دے دیا, حق نہیں دیا, اللہ نے حکم دیا ہے, یہ حق کی بات نہیں ہے کہ ان کو کیسے حق ہے ہمیں روکنے کا, یہ حق نہیں ہے, بلکہ جو نہیں کر رہا وہ اللہ کی معصیت کر رہا ہے, क्योंकि अल्लाह का हुक्म है। किसका हुक्म है? ये सिर्फ रसूलों को हुक्म नहीं है, सिर्फ अइमा को हुक्म नहीं है, हर मोमिन आलिम को हुक्म नहीं, मोमिन को हुक्म है। हर मोमिन को हुक्म है कि अमर बिल मारूफ करो और नहीं अनिल मुनकर करो। ये किसी का हक नहीं कि इनको किसने हक दे दिया फला साहब को, ये हमें इस काम से रोक रहे हैं, ये ना करो। ये हक नहीं है, ये अल्लाह का हुक्म है कि ये करो, वरना दायरे ईमान से बाहर हो जाओगे। ये कुरान की आयत की तशरीह कर रहे हैं आपके सामने, समझ में आ रही है बात? वजह ना हो ना अनिल मुनकर, बुरे कामों से रोकते हैं, बुराइयों से रोकते हैं। यानी जो नहीं रोक रहा वो कम से कम एक हुक्म की खिलाफ वर्जी, क्योंकि हमारे यहां वो फतवे लगाना इतना आसान नहीं होता कि मैं कोई फतवा दायर कर दूं, फतवा नहीं लगा रहा, लेकिन कम से कम उसने एक हुक्म की खिलाफ वर्जी कर दी ना, नहीं अनिल मुनकर करना था नहीं की। हालांकि पूरा करबला के वाकये का फलसफा ही यही है ना, उरी दो नाम बिल मारूफ अनहा अनिल मुनकर। मैं इसलिए जा रहा हूं मेरे भाई मोहम्मद हनफिया कि अमर बिल मारूफ करो नहीं अनिल मुनकर करो, उनको अच्छे काम का हुक्म दो, वो जो बुरे काम कर रहे हैं उससे रोको। ये पूरा फलसफा मुख्तसर से एक जुमले में जनाबे सिद्दीक शुहदा इमाम हुसैन अलैहिस्सलाम ने सलावत भेजी है। वासा कितना मुश्किल काम है बुराई से रोक देना, क्योंकि तो देखिए आप, फिर आपको अंदाजा होगा कैसे रोक रहे वो। हाँ, आपको मैं कितने किस्म के तजुर्बा सुनाऊं, चलिए फर्ज कर लीजिए। अब मैं वाकया नहीं बताऊंगा, मुमकिन है उस मोहल्ले के लोग रहने वाले हों, पहुंच जाए वहां तक कि भाई हाँ ये वाकया यहां हुआ था। फर्ज कर लीजिए कि किसी को आपने रोक दिया कि भाई ये दुरुस्त नहीं है बेटा, इस तरह से रात को 1 बजे घर के बाहर बैठना, ना महरमों का मिलना जुलना आपस में, इस तरह से गोशे में जाके बैठ जाना, कौन है आपका, क्या है, कोई रोक दिया तो ये समझा जाएगा कि भाई इनके अब्बा को बताएंगे तो अब्बा तो खुश होंगे आपने बुराई से रोके। अब्बा के करें, आप कौन होते हैं रोकने वाले? मेरे बच्चे हैं, मेरी बच्ची है, जो चाहे करे। आपने देखा कि हालात कहां तक पहुंच गए, इस मीडिया ने कहां तक पहुंचा दिया। ऐसे नहीं ये ड्रामे चल रहे हैं, समझ गए, ये बहुत बड़ा ड्रामा है साम्राज्य। इन ड्रामों के जरिए से बेबाक बनाया जा रहा है आपके बच्चे और बच्चियों को, बेबाक। तुम्हारी जिंदगी क्या है, ये तुम्हारी जिंदगी, जो चाहो करो। अल्लाह पाबंद कर रहा है सबको, ये आजाद कर रहे हैं। ये है दज्जाली निजाम, इसको कहते हैं दज्जाली निजाम। कि घरों से भागना पहले ऐब होता होगा, अब तो फख्र की बात है। मीडिया बैठा है ना, वो हीरो हीरोइन बना के पेश करेगा, भाई बड़ा अच्छा काम किया। कौन होते अम्मा अब्बा रोकने वाले, इनकी अपनी मर्जी। समझ में आ गया, मुआशरों को कैसे तबाह किया जाता है। बच्चे बच्चियों को तबाह कर दो, उनको बेबाक बना दो, बेबाक, मेरी जिंदगी में जो चाहूं करूं। समझ में आ रही है भाई बात? बस अब इससे कोई रोकेगा तो कितना गलत काम करेगा, पूरा मुआशरा उसके पीछे पड़ जाएगा ना। ये आ गया मौलवी, इसको रोको, जो कोई कितनी गलत बात कर रहा है, हमारे बच्चे बच्चियों को रोक रहा है, हमारे बच्चे बच्चियों के कभी लिबास पर तनकीद करता है, कभी उनके उठने बैठने में तनकीद करता है। भाई आजाद ख्याल है, हम लोग क्या है, आजाद ख्याल। वो हमारी आप जानते हैं, अक्सर उलमा ने एक फैसला किया हुआ है कि जहां मखलूत हो तो वहां पे निकाह, कम से कम हम जैसे नहीं पढ़ाते, बल्कि हम तो पहले ही कह देते हैं कि भाई अगर ऐसा है तो किसी और को बुला लेना। हमारे एक मिलने वाले आ गए, वो मेरी बेटी का निकाह है तो आप पढ़ा दीजिएगा। तो मुझे कुछ थोड़ा सा अंदाजा था उनका, तो मैंने पूछा, मैंने कहा ऐसा है कि मैं ऐसी महफिल में नहीं जाता हूं, निकाह आप अलग रख लिया। तो वो बड़े उससे कहते नहीं, असल में हम लोग बड़े रोशन ख्याल हैं, लानत हो तुम्हारी इस रोशन ख्याली पे, जहां मासूमीन के अहकाम को पामाल किया जा रहा हो। ये मेरा हुक्म है, किसी मौलवी का हुक्म है? ये हुक्म किसका है? ये अल्लाह रसूल और मासूमीन का हुक्म है, अल्लाह के बंदो किसका हुक्म है? चलिए मैं आपको यूं समझा दूं, बिल्कुल अकली अंदाज में ना, उकलाई मिजाज के तहत आपको समझा दूं। आप सब माशाल्लाह अच्छा पढ़ा लिखा मजमा है मेरे सामने, आसानी से समझ लेगा बात को। ये बताइए हम मजलिस में बैठे हैं, देखिए तयशुदा बात है कि खुलूस के साथ फर्श अज़ा बिछाया जाए तो बताइए मासूमीन आते कि नहीं आते, है ना? या खामखा की हवा की बात तो नहीं है, हवा की बात तो नहीं है ना? आप कहते हैं फर्श अज़ा बिछाए तो जनाब मासूमा तशरीफ लाती है, मैं भी कहता हूं यकीनन उस खुलूस उस मोहब्बत उस अकीदत के साथ फर्श अज़ा बिछा दिया जाए, यकीनन है ना। अच्छा ये कैसे हो सकता है کہ فرش ادا پہ تو آ جائیں, آپ کے عزیز کا چہلو میں وہ آ جائیں, آپ کے کسی عزیز کا, ظاہر ہے کہ ہر روز یہ تو تماشا ہے موت و حیات کا, دنیا میں سوئے میں آ جائیں, مجلس میں آ جائیں, آپ کی خوشی میں نہیں آئیں گے, آئیں گے نہیں آئیں گے, کیا سمجھایا آپ نے؟ یقین جانیے روایات کہ کسی مومن بچے یا مومن بچی کا نکاح ہوتا ہے تو معصومین آتے ہیں, دعا دینے آتے ہیں. خاص طور پہ دو ہستیوں کا ذکر ہے, ایک جناب سیدہ سلام اللہ علیہا, صلوات بھیجیے, اور ایک امام زمانہ جل اللہ تعالی فرجہ الشریف. لائیں گے نا تشریف, اور خاص طور پہ سید زادی ہو یا سید زادہ ہو, پھر تو آپ کیسے نہیں آئیں گے, ان کے بچے ہیں نا, آتے ہیں آپ دروازہ بند کر دیتے ہیں, وہ آنسوؤں کے ساتھ واپس چلے جاتے ہیں. ایک جگہ میں نے کہا کہ بھائی کہنے کے نہیں, کون مومن دروازہ بند کرنے, بند کیا نا, آپ خود فیصلہ کیجئے. چلیے چھوڑیے نا میری مولوی علیوں کی باتوں کو, آپ خود فیصلہ کیجئے کہ جس محفل میں مخلوط مجمع ہو, محرم نہ محرم کی تمیز نہ ہو, ہے نا, اور جوان بچے بچے ہر قسم کے, گھر کے ہیں, کہتے ہیں گھر کے لوگ ہیں, بس گھر کے لوگ کہاں سے آ گئے, محرم نہ محرم کا اللہ نے رشتہ بنایا کہ میں نے بنایا ہے. اب مجھے بتائیے کہ ایسی محفل میں, اور بلکہ اس سے آگے بڑھ کے بھی میں نہیں بیان کرنا چاہتا جو کچھ ہوتا ہے, اس محفل میں معصوم آئے گا؟ آپ بتا دیجئے, آ جائے گا؟ امام زمانہ آ جائیں گے, مادر حسین تشریف لے آئیں گے؟ خود فیصلہ کیجئے. بس جو یہ سوچتا ہے نا, وہ اس وقت بھی سوچتا ہے کہ نہیں بھائی وہ آ رہے ہیں, میں دروازہ بند کر دوں تو بھائی اتنا نہیں کر سکتے کہ لیڈیز جینٹس کا الگ الگ کر دیا جائے, نہیں ملنا ضروری ہے. اور بعض جگہ تو میں نے دیکھا قناعت لگنے کے باوجود بس نہیں چل رہا تھا کہ قناعت پھاڑ کے ادھر ادھر آ جائیں, وہ خدا کا خوف کر لو بھائی, سادات بھی ہو, اہل بیت کے ماننے والے بھی ہو, عزادار بھی ہو, سب کچھ ہو, اور اتنی معمولی سی بات سمجھ میں نہیں آ رہی کہ جب غم میں تشریف لاتے تو تمہاری خوشی میں نہیں آئیں گے کیا؟ آئیں گے نا خوشی میں, تو ان کو آنے دو دروازے, کیوں ایسا کام کیوں کر رہے ہو کہ وہ نہیں آئے اس مجلس میں؟ خدا نہ کرے, خدا نہ کرے, ہوتا نہیں ہے. میں فرض کہتے ہیں نا, فرض محال محال نیست, ایک فرض قائم کر رہا ہوں, فرض کر لیں اگر کوئی خلاف شعائر عزاداری کام ہو تو کیا وہ آئیں گے؟ نہیں آئیں گے نا, مجلس میں بھی نہیں آئیں گے. مجلس میں اگر آداب مجلس کے خلاف کوئی بات ہو, آپ خود فیصلہ کر لیے, وہ آئیں گے؟ نہیں آئیں گے نا. اس لیے ہم کوئی خلاف آداب مجلس کام نہیں کرتے, بھائی فرش اعضاء, اس کو فرش اعضاء رہنے دو تاکہ معصومین آ رہے ہیں, وہ دیکھ رہے ہیں ہم کو, ہم نہیں دیکھ رہے, وہ تو ہمیں دیکھ رہے ہیں نا. بس ایسے ہی ہماری محافل, ایسے ہی ہماری. اس لیے میں نے کہا کہ یہ بڑا مشکل کام, بڑا کٹھن مرحلہ ہوتا ہے, ینہونا عن المنکر کا, کسی کو برے کام سے روکنا قیامت ہے. ویسے لوگوں نے اس کا راستہ نکال لیا, نکاح مسجد میں کر دیتے ہیں, مولوی صاحب بھی بڑے خوش, بڑے اچھے لوگ ہیں بھائی, بڑے مومن لوگ ہیں, مسجد میں بلا کے نکاح, یہ نہیں پتا کہ رات کو کیا ہوگا جب بارات آئے گی. لوگوں نے راستے نکال لیے اپنے, صلوات بھیجیے محمد آل محمد پر. چلے چلے, اتنا بھی غنیمت ہے کہ نکاح تک تو یہ خیال رکھا جاتا ہے, کم از کم چلے یہ بھی. لیکن میں ایسے گھرانوں کو جانتا ہوں ماشاء اللہ اکثر, کہ جہاں ان تمام چیزوں کا خیال رکھا جاتا ہے, اور وہ بھی بڑے بڑے علاقوں میں رہتے ہیں. یہ نہیں کہ یہ کوئی غریبوں کی بات کر رہا ہوں, ورنہ روشن خیالی سے مراد یہ ہوتا ہے کہ کوئی بڑے علاقے میں رہتا ہے تو وہ روشن خیال ہوگا. میں وہاں علاقوں میں بھی جاتا ہوں, میں دیکھتا ہوں کہ وہ کتنا خیال کرتے ہیں, شریعت کا پاس کرتے ہیں کہ نہیں اگر یہ حکم ہے تو معصوم کا حکم ہے, کسی مولوی کا حکم تھوڑی ہے, مولا کا حکم ہے, اللہ کا حکم ہے, رسول کا حکم ہے, ائمہ طاہرین کا حکم ہے. صلوات بھیجیے محمد آل محمد پر. اب دیکھیے نتیجہ کیا ہوتا ہے, جو ان چیزوں کا خیال رکھتا ہے, اب جب اولاد ہوتی ہے تو اولاد اولاد صالح ہوگی. کیا ہوگی اولاد؟ اولاد صالح. یعنی کیا مطلب اولاد صالح کا؟ مطلب یہ ہے کہ ماں باپ جیسے بھی ہوں, ماں باپ کا عمل اللہ کے ساتھ ہے, لیکن وہ جانتے ہیں کہ اللہ نے واجب کیا ہے ماں باپ کی اطاعت کو. اب آج کل کے بچوں کو کون یہ سمجھائے, جو ابا سے بھی تو کہتے ہوں اور اما سے بھی تو کہتے ہوں, یا کم از کم تم کہہ دیتے ہوں, ابا تم کہاں سے آ رہے ہو, ابا تم کہاں جا رہے ہو, یہ پتہ نہیں کون سی زبان آج کل ہمارے یہاں آ گئی ہے, اما تم کہاں جا رہی ہو, اما تم کہاں سے آ رہی ہو, ہے نا, یہ زبان آ گئی. کیوں؟ جب ان چیزوں کا خیال نہیں رکھیں گے نا. دیکھیے بے شک جو اپنے ماں باپ کی عزت نہیں کرتا نا اس کا کوئی عمل قابل قبول نہیں ہے، اطمینان رکھیے آپ، کوئی عمل. لیکن ایک بات یاد رکھیے گا کہ اولاد کو یہاں تک پہنچانے میں جو ماں باپ کا حصہ ہوگا نا اس کا سوال ضرور کیا جائے گا. ماں باپ سے تو سوال ہوگا نا، اولاد کا جو ہوگا ہوگا ماں باپ کے ساتھ، تم نے اپنے بچوں کو ایسی کھلی چھوٹ کیوں دی تھی؟ وہ چھوڑ دو، بھیج دو اسکول، بھیج دیا، جان چھوٹی ہماری بچہ، اب شام تک آنا، چار پانچ بجے تک آئے گا، ہم آزاد رہیں گے. اتنا سے نہیں، اللہ کے بندو، پہلی نرسری، پہلا مدرسہ تو گھر ہے نا. اسکول میں کیا پڑھا رہا ہے کیا نہیں پڑھا رہا آپ کو کیا معلوم، کیا بن رہا ہے وہاں. اور آج کل تو بس اللہ رحم کرے جو حالات ہیں اسکولوں کے، اور جہاں جتنی مہنگی فیس ہے ماشاءاللہ، وہ سوشل اسٹیٹس تو ہے وہ، کہ ہاں بھائی اسٹیٹس کی علامت ہے، سمبل کی علامت ہے، کیا اسٹیٹس سمبل ہے کہ ہاں بھائی یہ فلاں اتنے ہزار والے اسکول میں پڑھتا ہے. کیا پڑھ رہا ہے معلوم ہے؟ کیا بنے گا معلوم ہے؟ مشین کا پرزا بن جائے گا. اسے توقع نہ رکھنا کہ وہ ماں باپ کا حق ادا کرے گا. میری زندگی، اس کو تو سکھایا جا رہا ہے کہ تیری زندگی، اس کو جا رہا ہے میری زندگی، میں اپنی زندگی کا مالک ہوں، میں جو چاہوں کروں، یہ سکھایا جا رہا ہے عزیزوں. سمجھ میں آ رہی ہے بات؟ تو آج کے ماحول میں زیادہ ضرورت ہے کہ مومنین اپنے بچوں کو بچاؤ. مجبوری ہے انہیں اسکولوں کے سوا کہیں کہاں بھیجے، آج وہیں جانا ہے، لیکن اپنے گھر میں تو توجہ دو ان کو. بتاؤ کہ شیعہ کسے کہتے ہیں، مومن کسے کہتے ہیں. اسے معلوم ہونا چاہیے ایک ایک چیز، ساری چیزیں معلوم ہیں. اخلاقی تربیت گھر میں ہوگی، وہاں آج کل نہیں ہو رہی. میں آپ کو بتا رہا ہوں، ساری خبریں رکھتا ہوں میں، وہاں اسکولوں میں اخلاقی تربیت نہیں ہو رہی. وہ جتنی فیس دے رہے ہیں اس حساب سے پڑھا رہے ہیں، بہت اچھا پڑھا رہے ہیں، اے گریڈ آ رہا ہے، اے ون آ رہا ہے، اے پلس آ رہا ہے، سب کچھ ہو رہا ہے بھائی ان کے ساتھ، لیکن اخلاقی تربیت، وہ ایک پڑھا لکھا شخص تو بن رہا ہے، پڑھا لکھا انسان نہیں بن رہا. انسان الگ چیز ہوتی ہے. پہلے ہمارے بچپن میں تو آپ کے جو بزرگ بیٹھے وہاں، اس وقت انسان بنایا جاتا تھا، بچوں میں تہذیب تھی نا. اب تعلیم ہے، تربیت ختم. تربیت کون کرے گا؟ وہاں تو پرنسپل ٹیچر سے کہتا ہے خبردار بھائی، اس کو ڈانٹنا نہیں، بچے کو ڈانٹنا نہیں ہے، مارنا نہیں ہے، بس آپ پڑھائے، آپ کا کام یہ. کیوں؟ وہ اسٹوڈنٹ نہیں ہے، وہ ان کا کسٹمر ہے. کیا ہے وہ؟ کسٹمر. ناراض نہ ہونا دکان سے، دکانیں ہیں نا معذرت کے ساتھ، یہاں بہت سارے اسکول والے بیٹھے ہوں گے، لیکن میں بطور کلی ایک بات کر رہا ہوں. سمجھے آپ میری بات کو؟ کہ آپ غور کریں گے تو آپ کی سمجھ آئے گا میں کیا کہہ رہا ہوں. یہ بچے اب ان کے لیے کسٹمر ہے، مارکیٹنگ ہو رہی ہے نا بھائی. بڑے بڑے اسکول جو ان کے آپ فیسیں جتنی زیادہ، کسٹمر ہے. تو کسٹمر کو کوئی ناراض، تو تربیت کہاں سے ہوگی بچوں کی؟ تربیت کہاں سے ہوگی؟ ڈانٹنا منع، ہاتھ اٹھانا منع، سب منع. نہیں نہیں خبردار، جدید تعلیم میں یہ سب نہیں ہوتا. خدا کے بندے، جدید تعلیم قدیم تعلیم کا مسئلہ تھوڑی ہوتا، مسئلہ ہے تربیت کا. یہ بچہ ہے، چھوٹا ہے، یہ اپنے اچھے برے کو نہیں سمجھتا. اگر اس کو ابھی سے قابو نہ کیا گیا تو یہ تمہارے قابو سے گیا. کیا مطلب سمجھا دیں؟ چھوٹا سا بچہ ہے، تین چار سال کا، ڈھائی تین سال کا، آپ اس کو لے کر مارکیٹ میں آگے، بازار میں آگے، یہاں پہ شاپنگ کرانے، وہ سڑک پر گاڑیاں دیکھ کے مچل رہا ہے اور چاہتا ہے کہ ہاتھ چھوڑا کے بھاگ جائے. یہی ہے نا بچے کی فطرت، مچل جائے گا، لیٹ جائے گا، چھوڑ دیجیے ہاتھ، چھوڑ دیجیے نا، محبت میں چھوڑ دیں گے ہاتھ. اگر ہاتھ چھوڑ دیا تو کیا ہوگا؟ بچہ دیجیے ہاتھ سے گیا نا. تو اب چاہے سختی کرنا پڑے لیکن روکا جائے گا، کیونکہ بچہ اپنے اچھے برے کو نہیں سمجھتا. آپ سمجھتے ہیں کہ بچے کا اچھا برا کیا ہے. اسے یہاں سے تربیت کا آغاز ہوتا ہے. اس لیے کہا گیا کہ تربیت کے لیے اگر سختی بھی کرنی پڑے تو کرو، کیونکہ بچہ اپنے اچھے برے کو نہیں سمجھتا. تمہیں تو معلوم ہے نا کہ اس کے لیے کیا اچھا ہے کیا برا ہے. اللہ کے بندوں، صلوات بھیجیے محمد آل محمد پر. بس یہی فلسفہ عبادت ہے. بات کو یوں سمیٹنا شروع کرتے ہیں، یہی فلسفہ عبادت. میں کیوں عبادت واجب کر دی پروردگار عالم نے؟ اچھا انسان ہونا کافی ہے نا. کہنے میں میرا مذہب کیا ہے جو بہت روشن کرے؟ ہمارا مذہب انسانیت ہے. اچھا کیا مطلب ہے؟ مطلب ہے کہ اسلام سے بھاگنا ہے، کسی بھی مذہب سے بھاگنا ہے. مذہب سے آزادی کا نام ہے روشن خیالی، مذہب سے آزادی کا نام ہے سیکولرزم جو رکھ دیا گیا. حالانکہ یہ ان کے مفہوم یہ نہیں ہے جو لوگوں نے دنیا نے بنا دیے، لیکن چلیے جو عام طور پہ رائج ہے وہ یہی ہے، ایسے ہی ہے نا. اب آئیے کیوں ضرورت ہے اس کی. بچے کی مثال یاد ہے؟ اب ہم آپ کو لے کر چلتے ہیں. انسان دو چیزوں کا مرکب ہے. انسان کی ترکیبیں الگ الگ طرح سے بیان کی جاتی ہیں، ایک ترکیب میں بیان کر رہا ہوں. ایک مادی عناصر کا مرکب, مادی عناصر آگ ہوا پانی یہ جو بھی آپ کہتے ہیں مٹی, یہ سارے ملا کے چار عناصر اربع جن کو کہا جاتا ہے, ایک ہی ترکیب ہے مادی جسم, یہ آپ کا مادی جسم, آپ مٹی کا پتلا جس کو کہتے ہیں ٹھیک ہے نا, یہ مادی جسم میرا ایک ہی ہے. اس کو حرکت کیا چیز دے رہی ہے؟ یہ تو مادی بدن ہے نا, موت سے معلوم ہوتا ہے کہ کون سی چیز اس کو حرکت دے رہی تھی, وہی جسم ہے نا, کہتے ہیں مر گیا, کیا کہتے ہیں؟ انتقال ہو گیا. بھئی کیا انتقال ہو گیا؟ وہی آنکھیں ہاتھ پیر سب کچھ تو وہی کا, مر گیا کیا, مر گیا کیا, مر گیا ختم ہو گیا قصہ اس کا. کیا مطلب؟ کہ روح نکل گئی. کیا چیز نکل گئی؟ روح نکل گئی. روح نہیں مری, روح کو موت ہے؟ روح کو کہاں موت؟ روح کو تو موت نہیں آ سکتی. کیوں؟ فائدہ سویتو فنفخت فیہ من روحی, جب ہم نے اس مٹی کے پتلے کو بنا دیا تو ہم نے اس میں اپنی روح میں سے کچھ کچھ نفخت فیہ من روحی, اپنی روح میں سے کچھ پھونک دیا. تو اللہ کے بندو اس میں روح اللہ نے کس کی پھونکی ہے؟ اب اس کے روح کے مفاہیم بہت گہرے ہیں, میں اس کی روح پہ جب مجلس پڑھتا ہوں, حالانکہ روح پہ اتنی بات بھی نہیں کر سکتے, نہ کرنا چاہیے, ہے بھی نہیں, لیکن آسانی سے سمجھانے کے لیے کہہ رہا ہوں آپ کو آسانی سے, کہ نفخت فیہ من روحی, میں نے اپنی روح میں سے کچھ ذرا سا حصہ اس میں پھونک دیا. اب ابھی اپنی روح کا کیا معنی ہے یہ انبیاء جانتے ہیں, اللہ جانتا ہے, اور ان کو بھی پروردگار نے کیا فرمایا, وما اوتیتم من العلم الا قلیلا, اپنے رسول سے فرمایا اللہ نے کہ رسول آپ کو بھی اس کا علم نہیں دیا گیا سوائے تھوڑا. تو جب رسول کو تھوڑا علم دیا گیا تو ہم کہاں, ہم کس کھیت کی مولی بھائی, ہے نا, بات ہی ختم. بس بات اتنی سی ہے جو قرآن نے بتائی, جہاں تک ہم رک جائیں. نفخت فیہ من روحی, اپنی روح میں سے کچھ میں نے اس میں پھونک دیا, تو حرکت دینے والی کیا چیز ہے اس کو؟ روح. جبھی تو کہتے ہیں روح قفس انصری سے پرواز کر گئی, آزاد ہو گئی, روح نکل گئی. یہ سارے ثواب جسم کو ہوتا ہے, روح کو. یہ جو مجلس ہم کر رہے ہیں کیا فلاں برائی سارے ثواب فلاں کی روح کے ساتھ, فلاں کی روح, کسی نے کبھی کہا فلاں کے جسم کے لیے؟ اچھا کہیں بھی دفن کر دو, سارے ثواب تو ہر جگہ سے ہو رہا ہے نا, وادی حسین میں دفنا ہو یا کہیں اور دنیا کے کونے میں دفنا دیا جائے. کیوں؟ مادی جسم سے روح نکلی, رشتہ منقطع ہو گیا, مادی جسم وہاں رہ گیا, زمین میں چلا گیا, روح آزاد ہو گئی, روح باقی ہے نا. اچھا اب جو بات سمجھانا چاہ رہے ہیں آپ کو, یہ مادی جسم جب بھیجا, یہ آخری بات, مادی جسم جب بھیجا اللہ نے, تو اس جسم کی جو جو ضرورت تھی پہلے وہ سب خلق کی, بعد میں اسے بھیجا. قیامت تک, ابد الآباد تک جو جس چیز کی ضرورت پیش آ سکتی ہے اس بدن کو, اللہ نے پہلے وہ خلق کر دیا. کتنی ہے اس مادی جسم کی عمر؟ 60 سال 70 سال 80 سال, بس 85 سال, بس 90 سال, اور کوئی کروڑوں میں بیچارے چند لوگ ہوتے ہیں جو 100 تک پہنچ گئے, ہے نا, کروڑوں میں ہوتے ہیں نا, کروڑوں میں کچھ لوگ ہوں گے 100 تک پہنچ گئے, اور ان کو بھی اخبار میں خبر آتی ہے بھائی 104 سال کے ہو کر گئے بھائی, اور کہیں 110-120 سال کے ہو جائیں تو پوری دنیا میں خبر چلے گی بھائی ان کی تو عمر اتنی ہو گئی, کروڑوں میں ایک, ایسے ہی ہے نا بھائی, یہ عمر ہے 70-80 70-80 ایوری, یہی رکھ لیں نا ہم 70-80 70-80 70-80 سال کے عمر کے لیے, اس جسم کے لیے اللہ نے کیا کچھ خلق کر دیا, اتنا خلق کر دیا کہ اسپوٹنک میں دیکھ رہا تھا اس کی رپورٹ کہ ابھی سمندر میں زمین سے 1 ارب گنا زیادہ غذائی مواد موجود ہے. 1 ارب گنا, مولوی کہتا تھا ناراض ہو جاتے لوگ, یہ محققین کہہ رہے کہ 1 ارب گنا زیادہ غذائی مواد کہاں موجود ہے؟ سمندر میں, کیونکہ 3 حصے پانی ہے نا, ایک حصہ 1 ارب گنا, جو بھی دریافت ہی نہیں ہوئے, ہیں پڑے ہوئے ایسے ہی غذائی انداز, غذائی مواد پڑا ہوا اس مادی جسم کے لیے. اتنی اس مادی جسم کو حرکت کیا چیز دے رہی ہے؟ روح. روح کی کوئی ضرورت نہیں ہے, روح کی ضرورت کیا ہے بھائی؟ اب سمجھ میں آئی بات, روح اور مادی جسم دو چیزوں کا مرکب ہے, یہ انسان ایک مادہ ایک روح. مادے کی ضرورت کے لیے سب کچھ خلق کیا, روح کی ضرورت کیا ہے؟ مادی چیزیں نہیں ہیں, اس روح کی تسکین کے لیے, روح کی غذا کے لیے عبادتوں کو واجب قرار دیا, تاکہ جب یہ مادی ترقی کرتے کرتے حکمران بنے, فرعون بنے, شداد بنے, نمرود بنے, یہ فطرت کا نام ہے, بادشاہ کا نام نہیں ہے. بادشاہ کا نام تھا ایک وقت میں, اب یہ فطرت کہیں بھی ہو سکتی ہے, غریب میں بھی, امیر میں بھی, درمیانے میں بھی, سرمایہ دار میں بھی, کارخانے دار میں بھی, مزدور میں بھی, کسان. یہ فطرت کا نام ہے. جب اسے اقتدار ملے گا اس کی وہ فطرت باہر آتی ہے. اس فطرت کو کنٹرول کرنے کے لیے عبادتوں کو واجب قرار دیا تاکہ احساس رہے کہ مجھے کسی طاقت کے سامنے سر جھکانا ہے. میں بڑی طاقت نہیں, کوئی اور ہے جس کے سامنے مجھے سر, مجھے اپنا سر جھکانا ہے, کوئی طاقت. لہذا روح کے لیے, لہذا کہیں بھی نہیں آیا کہ نماز پڑھو گے تو معاذ اللہ اللہ کو یہ ملے گا. کہیں لکھا ہے تو بتا دیجئے کہ بھائی اللہ پڑھوا رہا ہے نماز, خامہ خامہ ماری بھائی, اللہ نے کب کہا کہ اسے کچھ ملے گا؟ روزہ تم رکھو گے اللہ کو کچھ ملے؟ کہیں ہے کوئی روایت, ہے کوئی آیت؟ کچھ نہیں نا. جہاں بھی ہے تمہیں ملے گا, تمہیں ملے گا. تزکیہ نفس, تزکیہ نفس, تزکیہ نفس, روح کی پاکیزگی, روح کی پاکیزگی, روح کی پاکیزگی. لہذا مادی سامان, مادی جسم کی موت کے ساتھ یہاں رہ گیا. کوئی چیز گئی ساتھ قبر میں چھوڑ کے آئے؟ کچھ نہیں نا. ساتھ کیا چیز گئی جس کی روح کو ضرورت تھی؟ یعنی اعمال ساتھ گئے کہ نہیں گئے؟ اور مرنے کے بعد بھی عمل کا رشتہ ٹوٹا نہیں. قرآن میں پڑھو ثواب اسے ملے, نماز میں پڑھو ثواب اسے ملے, مجلس میں کروں ثواب اسے ملے. یہ ہے ایصال ثواب. صلوات دیجیے محمد آل محمد پر. اس لیے اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم ایک بار اور صلوات. اس لیے آپ تشریف لے جاتے تھے بقیع, اور جتنی بار آپ کا گزر اس راستے سے ہوا, ابوا سے گزر, تو روایات میں کہ اپنے والدین کی قبر پہ ٹھہرتے تھے, بیٹھتے تھے. سمجھ میں آ رہی ہے بات؟ اگر اللہ کے رسول نے یہ مثال قائم نہ کی ہوتی تو یہ آگے نہ چل سکتی تھی. مثال قائم, اس لیے وہاں بھی سنو کہتے ہیں وہاں, اور جو نہیں مانتے وہ بھی کہتے ہیں ہاں اللہ کے رسول ایک بار تو گئے تھے, تو گئے تھے نا. حالانکہ ہمارے دیگر مکاتب کے لوگ تو جانتے مانتے کہ نہیں جانا ہے قبر. ہاں غیر شرعی حرکتیں کرنا ہر جگہ منع ہے بھائی, ہم بھی منع کہتے ہیں. اب کوئی کر رہا ہے تو اس کے ذمہ دار ہم تھوڑی ہیں. وہ غیر شرعی حرکتیں وہاں قبرستان میں جا کے قبروں پہ کرتا تو ہمارا اس سے کیا واسطہ؟ لیکن بذات خود ایک مسئلہ کہ قبروں پہ جانا نہیں, یہ سنت ہے, انبیاء کی سنت ہے, یہ ائمہ کی سنت ہے. آپ نے کربلا میں نہیں دیکھا مقام امام جعفر صادق علیہ السلام؟ نہیں دیکھا آپ؟ یعنی معصومین آتے تھے زیارت کے لیے آتے تھے بھائی, جس جس کو موقع ملتا تھا. وہ کربلا آتا تھا, نجف جاتا تھا, جاتے تھے نا, کربلا جاتے تھے, سب جگہ جاتے تھے معصومین. کیوں جاتے تھے؟ انہوں نے سنت قائم کی تاکہ لوگ چلے. دیکھیے میں پھر عرض کر رہا ہوں, کیونکہ غیر شرعی کام کسی مزار پہ جا کے, جیسے یہاں مزارات پہ ہر جگہ کہیں بھی کرے تو وہ تو غیر شرعی ہے نا, اس کو کون سی کہہ رہا ہے؟ وہ تو غلط, تو غلط ہے. کوئی بھی کرے اس کو مثال نہیں بنایا جا سکتا. یعنی وہ حکم کے لیے سند نہیں ہے کہ اس کی بنا پہ حکم لگا دیا جائے کہ نہیں یہاں پہ جانا غلط, یہ کرنا غلط. وہ غلط کر رہا ہے نا, کرتا رہے بھائی, ہمیں کیا ہے؟ اب مکہ مدینے میں غلط کام ہوگا تو مکہ مدینہ جانا چھوڑ دیں کیا؟ بھائی جو غلط کر رہا ہے وہ غلط کر رہا ہے. زمانے جاہلیت میں بت رکھے ہوئے تھے 365 بت, لیکن اس وقت بھی جو صاحبان ایمان تھے توحید پرست تھے, مکے تو آتے تھے نا بھائی, خانہ کعبہ تو آتے تھے نا, توحید پرست تھے نا. آپ جانتے نا دین ابراہیمی پر عمل کرنے والے بھی تھے اس زمانے میں, تو وہ بھی آتے تھے. اب یہ جو بھی کرنا ہے کریں. تو کسی کے غلط کرنے سے صحیح حکم باطل نہیں ہوتا, حکم تو اپنی جگہ پہ رہے گا. صلوات بھیجیے محمد آل محمد پر. اور جب دعائیں موجود ہیں قرآن میں موجود ہیں, اور دعائیں احائے مسنونہ موجود ہیں جس میں بار بار تاکید کی جا رہی ہے, ربنا اغفر لی ولی والدی, اے پروردگار میرے والدین کی مغفرت فرما, میری مغفرت, رب ارحمھما کما ربیانی صغیرہ, یہ کوئی زندوں کے لیے تھوڑی آیت, زندہ ہو یا مردہ یہاں کوئی استثناء ہے ہی نہیں کہ ہر وقت ہمیشہ اپنے ماں باپ کے لیے دعا کرتے رہو. رب ارحمھما کما ربیانی, وقل رب ارحمھما کما ربیانی صغیرہ. ابھی بگئی ہے ان سے کہ میرے ماں باپ پہ رحم فرما. اللہ کے رسول کو حکم دے رہا پروردگار کہ میرے ماں باپ پہ رحم فرما, جس طرح کہ یہ میرے पालने वाले बने रहे, मुरब्बी बने रहे, जब मैं गोश्त का लोथड़ा था कुछ भी नहीं था, तो अल्लाह हुक्म दे रहा है, तो अहकाम इलाही में मौलवी का हुक्म थोड़ी चलेगा। तो जब अल्लाह का हुक्म है कि माँ बाप के लिए दुआएं करनी है, उनके लिए अमल अंजाम देना है, अमल में अंजाम दूंगा और सवाब वहां पहुंचेगा। अच्छा एक बात फर्ज कर ले, अब किसी के माँ बाप माजल्ला, चलिए मैं जमाने जाहिलियत की मिसाल देता हूं ताकि आपके जहन इधर उधर ना जाए। अब जमाने जाहिलियत में तो लोगों के थे, लेकिन माँ बाप के लिए दुआ करते थे, वो खुदा के बंदो, वो माँ बाप का जो भी हश्र हुआ वो हुआ है ना उनके। लेकिन इनको हुक्म क्यों है? ताकि इनको अपने अमल की बहरहाल जजा मिल रही है कि अल्लाह के हुक्म पर अमल कर रहे हैं, मुझे तो सवाब मिलेगा ना, मैंने अल्लाह के हुक्म को, अल्लाह के रसूल के हुक्म की मैं तामील कर रहा हूं और उनको याद कर रहा हूं, उनके लिए अमल अंजाम दे रहा हूं। एक सलाह ले लीजिए मोहम्मद आले मोहम्मद पर। अब देखिए मसाइब तक आने के लिए मैं एक और जिसको कहते हैं सनद आपको दिए जाता हूं। चलिए आयतुल्ला दस्तगैब शिराजी, शहीद आयतुल्ला दस्तगैब शिराजी, और बहुत बड़े मर्जे तकलीद भी और मौलिम अखलाक, कल्ब सलीम और गुनाहाने कबीरा के नाम से दो तीन मोटी मोटी जिल्दें, ये मैं बात कर रहा हूँ आपसे 1986 की। अब उसमें कई छोटे छोटी किताबों की सूरत में उर्दू में तर्जुमे बाद में आ गए, हर चैप्टर का अलग अलग, लेकिन वो एक बहुत बड़ी किताब है दो जिल्दों में, कल्ब सलीम और फिर गुनाहाने कबीरा वो अलग दो जिल्दों में। उसमें आपने ये रिवायत को, इस वाक़े को नकल किया, और जाहिर है कि मर्जे तकलीद जब कोई वाक़ा नकल करता है तो इसमें आप सोच लीजिए कि कितनी एहतियातों के साथ उस वाक़े को नकल करेगा। और शायद हुकूक वालिदैन के नाम से जो उनका तर्जुमा हुआ है किताबचा, शायद उसमें ही आपको मिल जाए, लेकिन शायद इसे कह रहा हूँ कि मुझे नहीं पता, मैंने नहीं देखा उर्दू, लेकिन जिसको फारसी में असल नुस्खा देखना हो मेरे पास मौजूद है, मैं दिखा सकता हूँ। यानी मैं हवा में बात नहीं कर रहा, मेरी बात रिकॉर्ड हो गई, ठीक है, मैंने रिकॉर्ड करा दिया बात को कि मौजूद को देखना, मैं हाजिर हूँ। नकल करते हैं कि माँ बाप का हक क्या है, बच्चे और मरने के बाद औलाद का, खास तौर पे औलाद का अमल कहां तक लेके जाता है। ये तमाम बच्चों के लिए, मां बाप के लिए इसको मैं हदिया कर रहा हूं ताकि मुझे भी इसका सवाब मिले। तो फरमाते हैं हिदायतुल्लाह दस्तगैब शिराजी, फरमाते हैं हुजूर अभिस्थान से गुजर रहे थे, सहाबा साथ थे, एक कब्र के पास से गुजरे तो फौरन कहा कि दूर हटके चलो, इधर से दूर हटके चलो, इस पे अल्लाह का अजाब पड़ रहा है, गुनहगार बंदा था। चले गए, जहां जाना था वहां से जब वापसी हुई तो जैसे उस कब्र के पास पहुंचे लोग दूर हट गए, कब हुक्मों का के दूर हटो, लेकिन देखा कि हुजूर वहीं से जा रहे हैं, उस कब्र के पास से गुजर गए। और जब मस्जिद में पहुंचे तो सवाल तो बन गया ना, एक सवाल बन गया कि अजीब चीज देखी ना, कहा हुजूर आपने जाते हुए मना फरमाया कि यहां से दूर हट के चलो, और वापसी में हम तो अलग हट गए, आप वहीं चल गए। तो हुजूर ने जवाब दिया कि हाँ जब हम जा रहे थे ना तो इस पे अजाब आ रहा था, सजा मिल रही थी इसको, लेकिन जब हम आ रहे थे तो इसकी सजा टल गई, खत्म हो गई। क्यों? कह इसलिए टल गई कि इसके पसमानदगार में इसका 3-4 साल का एक बेटा था, और इसकी बीवी ने इसके बेटे को पढ़ने के लिए भेजा था मस्जिद में। जब ये मस्जिद में गया तो इसने बिस्मिल्लाह रहमान रहीम कहना सीखा तोतली जबान में। अब बता रहा हूं कि कितना जरूरी है, जो आप ट्यूशन पढ़ा रहे हैं, सब पढ़ा रहे हैं ना बच्चों को, ट्यूशन पढ़ाओ, ये पढ़ाओ, और कुरान पढ़ाने लगे बच्चा थक गया कल आ जाइएगा, है ना, कितनी अहमियत देते हैं आप, आधा घंटा भी नहीं कुरान पढ़ने के लिए, भाई 3 बजे आया है जनाब, थोड़ा सा इसको रेस्ट भी चाहिए, फिर उसको ट्यूशन पढ़ने भी जाना है, ट्यूटर आएगा पढ़ाने, वो 1000 रुपए अलग उसको दे रहे हैं, भाई उसको कैसे 1000 रुपए दे रहे हैं, ऐसे चले जाए ट्यूटर आ रहा है, और थोड़ी देर खेलने के लिए चाहिए फ्रेश, वो बेचारा कुरान पढ़ाने वाला मौलवी है, मौलवी साहब कल आ जाना, बच्चा बड़ा थका हुआ है, इतना जुल्म अच्छा नहीं बच्चे पे, जुल्म तो ये हो रहा है कि सारी तालीम दिला रहे हो कुरान नहीं पढ़ा रहे हो, जिसकी तुम्हें जरूरत पड़ेगी मरने के बाद। सबसे बेहतरीन अमल होता है कि बच्चा तुम्हारे लिए, तुम्हारे बच्चे तुम्हारे लिए पढ़े। तो फरमाते हैं कि हुजूर फरमाते हैं कि बस उसने इतना कहा था अपनी तोतली जबान में, अर रहमान अर रहीम कहा था, तो रहमत इलाही जोश में आ गई। समझ में आ रही है बात? इसकी आपको जरूरत है मेरे भाई, सादतमंद है वो लोग, खुश नसीब है वो लोग जो पीछे ऐसे बाकियात सालिहात छोड़ के जाते हैं, क्योंकि बच्चे उन्हें भुलाते नहीं, वरना हमने बड़ों बड़ों को देखा, बड़े बड़े नामवर खत्म हो गए, क्योंकि उनके बच्चों में इतनी सलाहियत ही नहीं थी कि अपने बड़ों को याद रखते। अपने बड़ों के नाम पे भी कुछ थोड़ा सा खर्च कर देते, उनकी याद बना लेते, उनका छोड़ो कौन खर्च करे, मर गए खत्म, किस्सा खत्म। समझ में आई बात? तो खुशनसीब होते हैं वो लोग जिनकी औलादें मरने के बाद उनको तोहफे तहाइफ भेजती हैं। अब आपने देखा कि औलाद का अमल माँ बाप के लिए कैसा होता है। मैंने इसलिए इतनी ताकीद करके ये वाकया पढ़ा कि आप ये ना समझे कि मैं ऐसे हवा में उड़ा रहा हूं, कोई बनाया हुआ वाकया। आयतुल्लाह दस्तगैब शिराजी ने इसको नकल किया कि उसका कि वो अल्लाह की रहमत जोश में आ गया जब तोतरी जबान में कहता था रहमान और रहीम, सीखता था रहमान और रहीम, तो परवरदिगार ने खत्म करो इसका अजाब, इसका बच्चा मुझे पुकार रहा है, रहमान कह रहा है, रहीम कह रहा है, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, बस बस ऐजाने मुझे। और फिर देखिए सीधी सी बात है, दुनिया ने ये मसाइल गढ़े क्यों, गढ़े हैं ना ये मसाइल, अरे वहां क्या खत्म हो गया किस्सा, इससे भी आगे बढ़कर शहीदों का गढ़ लिया, वो शहीद जिंदा होता है आप रो रहे हैं, कश्मीर में भी तो शहीद हो रहे हैं भाई, उन पे क्यों रो रहे हो, उनके जनाजे दिखाते हो, उनकी औरतें उनके मर्द मुंह पीटते सर पीटते चले जाने जनाजे, वो बड़े शौक से दिखा रहे हो सारे चैनल्स के ऊपर, ये बेचारे भी तो हमारे बहन भाई मासूम बच्चे शहीद हो रहे हैं ना फलिस्तीन में, पूरी दुनिया में दर्दमंद दिल रखने वाला, दर्द भरा दिल रखने वाला रो रहा है कि नहीं रो रहा। फितरत इंसानी है, फितरत से ना टकराओ। अच्छा कहीं भी रो, कोई एतराज नहीं होता, समझ गए आप, कहीं भी किसी को पुकार लो, कहीं शिर्क का सवाल नहीं उठेगा। जहां आपने अली को पुकारा मुसीबत शिर्क, किसी पर रोते रहो कोई परवाह नहीं, दुनिया में आज तक किसी चीज पर झगड़ा नहीं होगा। और जहां आप हुसैन पर रोए, कितनी बड़ी दलील है हमारे लिए, 14 सदियां गुजर गई ना तकरीबन, 1400 साल वाकई करबला को ताजा का ताजा रखा है, रखा है ना ताजा का ताजा। अगर इन सब चीजों का कोई जिक्र नहीं होता जो दिमागों में आजकल डालने की कोशिश की जा रही है कि इसका कोई फायदा नहीं होता, तुम कुछ भी कर लो ये कर लो कर लो, हमारे रोने का माजल्ला हुसैन को कोई फायदा है क्या? नहीं। किसे फायदा है? हमें, हमें जो हुसैन पर रोता है अपने इंसान होने का सबूत देता है। अल्लाह ने हमें कितना खुशनसीब रखा इस मामले में कि हमें अपने मरने वाले के लिए एक ढारस तो मिल जाती है ना, कि चलो इसकी याद में बैठेंगे तो कम से कम हुसैन का जिक्र तो हो जाएगा, है ना। कितने खुशनसीब है हमारे दुनिया से जाने वाले कि उनके मरने के बाद, उनके जाने के बाद उनके नाम पे हुसैन के जिक्र की महफिल सजती है। तब मुझे बताओ कुछ बईद है हुसैन से कि जब हम ये जिक्र करेंगे रोएंगे तो हमारे मरने वाले को क्या कुछ मकाम नहीं मिल सकता, क्या कुछ नहीं मिल सकता, यकीन है ना इंशाल्लाह। चलिए आगे बढ़कर बताऊं, चेहरम की मजलिस है ना आज जनाब सैयद फसीहुल अब्बास जैदी साहब की, और माशाल्लाह मजमा देखिए आप, मैं पूरा हाल इतना बड़ा हाल भर गया और बाहर भी बैठे हुए लोग, मैं देख रहा हूं हाल के बाहर भी बैठे हुए, दरामदे में भी मस्जिद के सैन बैठे हैं इतने लोग, और हमारी मां बहने भी बड़ी तादाद में तशरीफ लाई होंगी, है ना। जब से इंतकाल हुआ जो नहीं आ सकता था सोयम में जनाजे में वो घर आके ताजियत कर रहा है, अब तक सिलसिला चल रहा है, जिसको मालूम होता है जो बेचारा कोई माजरत भी करता है और ताजियत भी करता है। आज चेलुम देखिए कितना रश, बस जैनब को सबसे बड़ा दुख यही था न जनाजा न तदफीन न सोयम न चहलम, कुछ भी नहीं हुआ मेरे भाई का। 72 जनाजे पड़े हैं घर के बाहर, खेमों के बाहर, और कैसे पुरसा दिया गया जैनब को, कौड़ों की टापों की आवाजें आनी बुलंद हुई थी, ऐसे ही हुआ ना। सामने लाशा पड़ा है बेसर का बेगोरो कफन लाशा, और बहन के हाथों में रसन बंधी है, बहन को कैदी बना के ले जाया जा रहा है, बाप के लाशे से 4 साल की बच्ची को कितनी बेदर्दी से खींचा गया था मैं जानता हूं। यह मरने वाला भी सारे उना फिल खैरात में शामिल है जो नेकियां करने में जल्दी करता था, और असर उसकी औलाद में, पूरी खिदमत की नहीं ना, जो कर सकते थे जो इम्कान में था किया ना, इलाज सब कुछ अपनी तरफ से सब कुछ करके देखा, मरस था, इंतकाल हो गया, चले गए। ये खलिश तो नहीं रही कि कोई कमी रह गई, आज तक मरासिम अंजाम दे रहे हैं, ऐसे ही है ना। अब मुझे बताओ कि उस चार साल की बच्ची को कोई पुरसा देने वाला था? आपको पहले दिन से गले लगाने वाले भी हैं, सीने से लगाने वाले भी खवातीन में हमारी मोमिनात आ रही हैं, बच्चियों को, घर की खवातीन को पुरसा दे रही हैं, तसल्ली दे रही। आने रसूल के साथ क्या हुआ? कैसा रोना, कैसा गिरिया, कैसी ताजियत। जब बच्ची रोती थी बाप को याद करके तमाचे मारे जाते थे उसको, इस तरह गोशवारे छीने गए थे उस बच्ची के कि लहू बहता रहा, और जब लहू बहना रुका तो पपड़ियां जम गई थी, लहू की खून की पपड़ियां खाने पर जम गई। चेहलू मना रहे हैं ना आप? ज़ैनब ने कब मनाया चेहलू? सुनिए कब मनाया, 20 सफर को आप चेहलू मनाते हैं ना, जनाब सिद्ध शोहदा कब? याद रखिएगा एक बात, आशूर पे जाने की ताकीद नहीं है करबला में। क्यों? हर इंसान कोशिश करता है कि आशूर अपने इलाके में मनाऊं, है ना, उसको अच्छा लगता है। ईद और आशूर दो चीजों पे उसको अपना घर याद आता है, अपना गांव याद आता है, अपना शहर याद आता है, ऐसे ही है ना, जहां बचपन गुजरा हो। आज तक बूढ़ों से पूछ लीजिए, बुजुर्गों से पूछ लीजिए, ऐसे ही है। लेकिन याद रखिए, जाके देख लीजिएगा किताबों में, चेहलुम के लिए ताकीद है कि जो जा सकता है जरूर जाए करबला, जो जा सकता है जिसके इम्कान में। क्यों? क्योंकि चेहलुम मनाना सुन्नत ज़ैनब है। 20 सफर को नहीं मनाया था चेहलुम ज़ैनब ने, याद रखिएगा, 20 सफर को नहीं। 20 सफर को तो आप और हम मनाते हैं ना, 20 सफर कैसे मना सकती है जरा बताइए। 12-13 मुहर्रम को तो करबला से कूफा, और कूफे के बाद फिर जिंदान कूफे का, फिर खतों किताबें थोड़ी है यजीद मलून से कि अब क्या करूं, खत्म हो गया वाकई करबला, शहीद कर दिया हुसैन को, और ये अब कैदियों का क्या करूं। फिर वहां से खत आया कि इनको मेरे पास भेजो, अब इसमें कितने दिन लगे होंगे, फिर उसके बाद सफर कितना लंबा, फिर शाम के वाकयात। तो एक बात थोड़ी, कहीं 6 महीने लिखा, कहीं 1 साल लिखा, जो भी हुआ, लेकिन ज़ैनब को कलक यह है कि मैंने अपने भाई का चेहलुम नहीं मनाया, क्योंकि उस जमाने में भी अरबईन अरबईन की रस्म थी, रस्म थी चेहलुम मना के फिर वो सो गए, एक तरह से उस घर का खत्म किया जाता था। क्या अरबईन हो गया, 40 दिन हो गए। तो कैसे रिहाई मिली तो सानिया जहरा ने पहले मुतालबा क्या किया था, मदीना नहीं करबला, करबला, पहले करबला जाऊं, मुझे पहले करबला जाना है। क्यों? मैंने अपने भाई का चेहलुम नहीं मनाया। मैं बहुत तफसील से पढ़ता हूं चेहलुम के मसाइब जनाब सिद्ध शोहदा के, लेकिन मुख्तसर से चंद जुमले आपकी नजर करना चाह रहा हूं, सिर्फ चंद जुमले। 2 काफिले चले थे चेहलुम के लिए, एक मदीने से, एक दमिश्क से। मदीने से कौन चला था? रसूल का बुजुर्ग नाबीना सहाबी जाबिर इब्न अब्दुल्ला, अपने गुलाम अतिया को लेकर जब वाकई करबला कहीं हुआ पहुंचा है, कूफे पहुंचा, कूफे से बनी असद, बनी असद के लोगों ने इस्तकबाल किया, गया सहाबी रसूल तशरीफ लाए, कहा कि मुझे करबला की जमीन तक पहुंचाओ, और जब करबला नजदीक पहुंच जाए तो मुझे बता देना। करबला करीब आई, बताया तो कहा अब तुम लोग यहां से वापस जाओ, अब वापस जाओ, मुझे अकेले जाना है। जब आपका नाका करबला की जमीन में दाखिल हुआ तो अतिया से कह रखा मैंने, अब करबला शुरू हो तो मुझे बता देना। अतिया ने जुड़ी कहा कि आका करबला शुरू हो गया, करबला में दाखिल हो गए। तो ये चीख मारी थी, अपने आप को नाके से नीचे फेंक दिया और चिल्ला कर कहा था अपनी नालैन उतार दे। अतिया नालैन उतार दे, ये हरम है, हरम है, अब अब्दुल्ला का हरम है, ये हुसैन का हरम है, अपनी नालैन उतार दे। हाथ पकड़ के लाया गंजे शहीदा में, कहते हैं गुलाम से कि मुझे मेरे मौला हुसैन की कब्र तक पहुंचा दो। वो हैरान होकर कहता है मौला यहां किसी कब्र पे कोई दाम नहीं है। अच्छा मुझे कब्रों के दरमियान में खड़ा कर दे। दरमियान में खड़े होकर जियारत पड़ी, जाबिर ने अस्सलाम अलैका या अबा अब्दुल्लाह, सलाम अलैका अपना रसूलुल्लाह, बस अभी सलाम किया था कब्र मुताहर से आवाज आई है मेरे नाना के सहाबी, तेरा आना मुबारक। اے میرے پہلے ظاہر تیرا آنا مبارک، بس جس قبر مطہر سے آواز آئی تھی دوڑے دوڑے جابر اپنے آپ کو گرا دیا، سر پٹخ پٹخ کے ماتم کرتے رہے یہاں تک کہ ہوش جاتا رہا۔ کچھ دیر کے بعد غلام نے شانہ پکڑ کر ہلایا، مولا اٹھو مولا اٹھو، لگتا ہے ابن زیاد کو تمہارے آنے کی خبر ہو گئی، میں کوفے سے کسی لشکر کے آنے کے آثار دیکھ رہا ہوں۔ ہاتھ جھٹک کر کہتے ہیں جابر بس مر جانے دے مجھے یہی پر، اب حسین کے بعد زندگی کی تمنا نہیں رہی۔ مگر عطیہ نے کچھ نہ سنا، بازوؤں سے پکڑا گھسیٹتا ہوا ایک پتھر کی اوٹ میں لے گیا، وہاں پیچھے چھپ گئے۔ اس کے بعد غلام کہتا ہے تھوڑی دیر میں کہ نہیں مولا یہ ابن زیاد کا لشکر تو نہیں لگتا۔ کہا کیا دیکھ رہا ہے مجھے بتاتا جا۔ کہا دیکھ رہا ہوں آگے آگے گھوڑ سوار ہیں، ان کے ہاتھوں میں سیاہ پرچم ہے، اس کے پیچھے کچھ ناقے ہیں ان پہ سیاہ اماریاں رکھی ہیں۔ جابر فرماتے دیکھ یہ کس طرح جاتے ہیں۔ کہا یہ اسی طرف آ رہے ہیں جہاں شہداء کی قبریں۔ کہا اور دیکھ کہاں تک آتے ہیں۔ اب اس کے بعد کوئی پوچھنے کی ضرورت نہیں رہی، عطیہ نے اپنا منہ پیٹ پیٹ کر کہا مولا کچھ بیبیاں ہیں جو اپنے آپ کو ناکوں سے نیچے گرا رہی ہیں، زمین پہ پھینک رہے ہیں۔ اب کچھ پوچھنے کی ضرورت نہیں، کیوں کانوں میں آوازیں آ رہی ہیں، واہ حسینا واہ عباسا واہ علی اکبرا واہ قاسما۔ منہ پیٹ کر جابر کہتا ہے عطیہ ارے آل رسول قیس سے روح ہو کے آ گئی، ارے دیکھ ان میں کوئی مرد ہے، دیکھ ان میں کوئی مرد ہے۔ عطیہ کہتا ہے ہاں ایک بیمار لاغر جوان کو دیکھ رہا ہوں، اسی قبر پر موجود ہے جس قبر پہ تھوڑی دیر پہلے تو تھا۔ کہا لے کے چل یہ میرے وقت کا امام ہے، شانے پکڑے چند قدم آگے بڑھے میدان میں آئے، سلام کیا زین العابدین کو، السلام علیکم ابن رسول اللہ، اے فرزند رسول اپنے جد کے صحابی جابر کا سلام قبول کرے قبول کرے۔ پس سید سجاد نے قبر حسین سے سر اٹھایا، جابر کو دیکھ کر کہا اے میرے جد کے صحابی آپ کا آنا مبارک ہو، اے میرے بابا کی قبر کے پہلے ظاہر، قیامت تک کے لیے آپ کو یہ منصب مل گیا کہ اب آپ پہلے ظاہر کہلائیں گے۔ جابر آگے بڑھا گر پڑا قدموں پہ سر رکھ دیا، دیر تک پرسا دینے کے بعد کہتے اچھا مجھے مولا عباس کی قبر پہ لے چلیے، ام البنین کا پیغام لایا ہوں۔ سید سجاد فرماتے یہاں نہیں ہے میرا چچا، وہ القما کے ساحل پر ہے۔ دونوں نے ایک ایک بازو پکڑا جابر کا، ایک بازو تھاما عطیہ نے ایک بازو تھاما جابر نے، قبر عباس پہ لے کر آئے۔ سید سجاد نے قبر کے تعویذ پہ سر رکھ دیا، رونا شروع کیا، جابر نے اپنے آپ کو قبر میں پٹخنا شروع کیا۔ بنی اسد کا ایک شخص گزر رہا ہے، اس نے منظر دیکھا، حیرت سے رک کر کہتا ہے تم یقیناً ان کے گھر والے خاندان والے قوم والے لگتے ہو۔ سید سجاد نے اس بات میں سر ہلایا، کہتا ہے کہ تمہیں نہیں معلوم، بہت دیر سے تمہیں خبر ملی، تمہیں نہیں معلوم ان پر کیا گزر گئی۔ کہتے ہیں جابر کیا تو نے دیکھا تھا؟ کہا میں نے بھی دیکھا تھا، میرے قبیلے والوں نے بھی دیکھا تھا، لیکن کسی کی ہمت نہیں تھی، ایسی خوفناک جنگ تھی کہ کوئی آگے بڑھتا۔ سید سجاد فرماتے ہیں اچھا کچھ دیکھا، جو دیکھا تھا کچھ سنائے گا؟ کہا تم سن نہیں سکو گے۔ جابر کہتے ہیں ہاتھ جوڑتا ہوں تیرے، کچھ سنا؟ مجھے ایسا لگتا ہے جیسے سید سجاد کو کوئی ذاکر مل گیا، ایک ذاکر ملا، کچھ مسائل بیان کر بس سنیے مختصر تھا۔ وہ کہتا ہے سنو، ایسا لگتا ہے کہ اس کا بھی سینہ بھرا ہوا ہے، نہ معلوم کب سے واقعات سینے میں لے کے پھر رہا تھا۔ کہا سنو محرم کی دو تاریخ تھی، ایک مختصر سا کاروان یہاں آ کر ٹھہرا تھا، کیسے کیسے محلقہ کیسے کیسے نورانی چہرے تھے، یا قرآن کی آوازیں تھی یا مناجات یا نمازیں، ان کے مقابلے پہ ایک ٹڈی دل لشکر آ کر ٹھہرے تھا۔ محرم کی پانچ کو اس مختصر سے لشکر کے خیمے ہٹا دیے گئے تھے ساحل سے، سات کو ان پر پانی بند کیا گیا۔ عاشور کی شب تھی جب چھوٹے چھوٹے بچے چلاتے تھے، ان کی آوازیں ہمارے کانوں میں آتی تھی، الکش الکش الکش، ہائے پیاس۔ عاشور کا سورج طلوع ہوا، ایسی جنگ نہ پہلے دیکھی نہ سنی، ایک ایک جوان نکلتا تھا اس مختصر لشکر سے، بہادری سے جنگ کرتا تھا، کتنوں کو زیر کرتا تھا، آخر جا میں شہادت پیتا تھا، ایک ہی شخص تھا سب کے لاشیں اٹھا اٹھا کر لاتا تھا، ارے جس کی قبر پہ تم بیٹھے ہو یہ اس لشکر کا علمدار تھا، علمدار تھا، بڑا جری، بڑا دلیر، دریا پہ قبضہ بھی کر لیا تھا، پانی بھی لے لیا تھا، مگر نامردوں نے چاروں طرف سے گھیر کر تیروں کا میں برسایا تھا، تیروں سے چھلنی ہو گیا تھا، جب تک اس کے بازو سلامت تھے آگے بڑھتا رہا، جب بازو نر ہے مشکیزے کا پانی بہ گیا، اس نے گھوڑے کا رخ واپس موڑ دیا، کوئی ایسے نہیں گرا تھا مقتل میں جیسے یہ علمدار گرا تھا، اس کے بازو نہ تھے سر کے بل گرا تھا، سب تیر پیوست ہو گئے تھے، جابر نے سر و سینہ پیٹنا شروع کیا، ہوش ٹھکانے آئے، اور سنا کہ سنو، اس کے بعد ایک جوان میدان میں آیا تھا، جب وہ میدان میں آیا لوگ کہتے تھے کہ شبیہ پیغمبر آگئے، شبیہ پیغمبر آگئے، سنو اس کے لاش پر اس شخص کا عالم یہ تھا کہ صبح اس کی ریش سیاہ تھی، جب اس جوان کے لاش پر گیا سفید ہو چکی تھی، لاشا نہیں اٹھتا تھا، بچوں کو مدد کے لیے بلایا تھا، بچوں کی مدد سے لاشا گھسیٹ کر لے کر گیا تھا، بے ہوش ہو گیا جابر، پھر ہوش میں آیا، اور سنا کب اس کے بعد سن نہیں سکو گے، کہا سنا کہ بہت سخت واقعہ ہے، میں تم سن نہیں سکتے، سیدھے سجاد بھی کہتے کہ سنا کہا پھر سنو، سب سے آخر میں ایک شیر خار کو ہاتھوں پہ لائے، لشکر کی طرف رخ کر کے اس کے لیے پانی مانگتا تھا، کسی ظالم نے پانی نہ دیا، ہاں اس لشکر میں ہرملا نامی ایک ملعون تھا، اس نے تینوں کا تیر کمان میں جوڑا تھا، بچے کی گردن کا نشانہ لے کر وہ تیر چلایا، ابھی یہاں تک پہنچا تھا وہ شخص کہ جابر گھبرا کے کھڑے ہوئے، کہتے ہیں بس آگے مت بتانا کیا ہوا، آگے مت بتانا کیا ہوا، سیدھے سجاد حیرت سے کہتے ہیں جابر کیا ہوا، اے میرے جد کے صحابی کیا ہوا، جابر کہتے ہیں مولا میں علی اصغر کی شہادت نہیں سن سکتا، علی اصغر کی شہادت نہیں سن سکتا، اے جابر علی اصغر کی شہادت نہیں سن سکتا، سیدھے سجاد کے دل سے پوچھ، علی اصغر کی گردن پہ تیر لگتے بھی دیکھا، حسین کا گلا کٹتے بھی دیکھا، بابا کے سر کو موت کے سینہ پر دیکھا، جابر خیموں کا جلنا دیکھا، لٹنا دیکھا، سیدانیوں کے سروں سے چادروں کا چھینا جانا دیکھا، جابر سیدانیوں کو رسن بستا دیکھا، کوفہ اور شام کے بازاروں میں رسول زادیوں کا سر پر، اللہ لعنت اللہ علی القوم الظالمین.